بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
زہرا زیدی اور ساتھی ریڈیو تہران کے سبھی شروتاؤں کی سیوا میں سلام پرستت کرتے ہیں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کریں گے۔ آج کے کارکرم میں آپ سورہ اسراء کی ساتویں، آٹھویں اور نویں آیتوں کی تلاوت اور انواد سنیں گے قاری سعید توسی سے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، إن أحسنتم أحسنتم لأنفسكم وإن أسأتم فلها، فإذا جاء وعد الآخرة ليسوء وجوهكم وليدخلوا المسجد كما دخلوه أول مرة وليدخلوا المسجد كما دخلوه أول مرة وليتبروا ما علوا تتبيرا۔ عسى ربكم أن يرحمكم وإن عدتم عدنا وجعلنا جهنم للكافرين حصيرا۔ صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتیان کرپاشیل اور دیاوان ہے، یدی تم کوئی بھلائی کرو گے تو وہ اپنے لیے ہی کرو گے، اور یدی کوئی برائی کرو گے تو وہ بھی اپنے لیے ہی کرو گے۔ تو جب دوسرا وچن پورا ہونے کو آئے گا تو ایک شکتیشالی گٹ آئے گا جس کے لوگ تمہارے چہروں کو برا بنا دیں گے और मस्जिद अल-अक्सा में प्रविष्ट हो जाएंगे, जिस प्रकार से कि वे पहली बार प्रविष्ट हुए थे, और वे जिस वस्तु को भी अपने नियंत्रण में लेंगे उसे बड़ी कठोरता से तबाह कर देंगे। शायद तुम्हारा पालनहार तुम पर दया करे, और यदि तुम पलट आए तो हम भी पलट आएंगे, और हमने नरक को काफिरों के लिए एक कड़ा कारावास बनाया है। निश्चित रूप से यह कुरान सबसे सुदृढ़ राह की ओर मार्गदर्शन करता है, और भले कर्म करने वाले ईमान वालों को ये शुभ सूचना देता है कि उनके लिए बड़ा बदला है।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, कार्यक्रम में आपका स्वागत है। प्रसारण को आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज पर सुन रहे हैं। आज बुधवार है, क्षमा कीजिएगा, आज बुधवार है, अप्रैल की 7, फरवरी की 17 और शाबान की 24 तारीख। कार्यक्रमों की रूपरेखा इस प्रकार है, पहले आप समाचार सुनेंगे, उसके बाद राजनीतिक चर्चा पेश की जाएगी, जिसके बाद साप्ताहिक कार्यक्रम आप सुनेंगे आजकल। हमारी सभा का अंतिम कार्यक्रम होगा शौर्य गाथा। तो श्रोताओं, ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप मरियम मेहरदादी और कायम रिजवी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। राष्ट्रपति रूहानी ने कहा है कि परमाणु समझौते पर पूरी तरह से अमल करना ही सबसे अच्छा रास्ता है। विदेश मंत्रालय के प्रवक्ता का कहना है कि जब तक पाबंदियां नहीं हटाई जाती उस समय तक अमेरिका के समझौते में वापसी संभव नहीं है। बाइडेन का कहना है कि कोरोना के कारण अमेरिका में अब करो या मरो की स्थिति पैदा हो गई है। जिहाद इस्लामी का कहना है कि यमन को अरब जगत से अलग करने के लिए उस पर हमला किया गया। आप विस्तार से समाचार सुनिए।
राष्ट्रपति रूहानी ने कहा है कि परमाणु समझौते से बेहतर समाधान का कोई रास्ता नहीं है। उन्होंने कहा कि समझौते पर अमल करने के अलावा अब कोई दूसरा विकल्प नहीं बचा है। राष्ट्रपति डॉ हसन रूहानी ने आज मंत्रिमंडल की बैठक में परमाणु समझौते के संबंध में कहा, सभी पक्ष इस परिणाम पर पहुंचे हैं कि परमाणु समझौते पर पूरी तरह अमल करने से बेहतर कोई दूसरा रास्ता नहीं है। उन्होंने कहा कि आज एक ही आवाज़ सुनाई दे रही है कि परमाणु समझौते से बेहतर समाधान का कोई और रास्ता नहीं है। राष्ट्रपति रूहानी ने कहा है कि इस्लामी गणतंत्र ईरान के लिए नई सफलता है, और इस सरकार का एक गौरव है कि आज न केवल दोस्त बल्कि दुश्मन भी कह रहे हैं कि अधिकतम दबाव की नीति विफल हो चुकी है।
ईरान के विदेश मंत्रालय के प्रवक्ता ने गत रात्रि कहा कि अगर अमेरिका परमाणु समझौते को बचाना चाहता है तो उसे समस्त प्रतिबंधों को समाप्त करना चाहिए। खतीबजादे ने प्रेस टीवी से बात करते हुए कहा कि वर्ष 2015 में जो परमाणु समझौता हुआ था उसे पुनर्जीवित करने के लिए तेहरान किसी चरणबद्ध कार्यक्रम को स्वीकार नहीं करेगा। उप विदेश मंत्री ने भी कहा है कि प्रतिबंधों के समाप्त होने और उसके सत्यापन के बाद ईरान परमाणु समझौते के उन वचनों पर अमल करना आरम्भ कर देगा जिस पर अमल को उसने रोक रखा है। ईरान के उप विदेश मंत्री सैयद अब्बास इराकची ने परमाणु समझौते के संयुक्त आयोग की बैठक की समाप्ति के बाद कहा है कि प्रतिबंधों को समाप्त कराने के संबंध में वियना में विशेषज्ञ स्तर की वार्ता जारी है। उन्होंने कहा कि वार्ताकार वियना में मौजूद रहेंगे ताकि परमाणु समझौते के संबंध में शुक्रवार को दोबारा बैठक हो सके। उप विदेश मंत्री सैयद अब्बास इराकची ने पत्रकारों से वार्ता में कहा कि परमाणु समझौते को बचाने के लिए अमरीका द्वारा प्रतिबंधों का समाप्त किया जाना जरूरी है।
ईरान के विदेश मंत्रालय के प्रवक्ता ने यह बात बल देकर कही है कि जब तक सारे प्रतिबंध एक साथ नहीं हटाए जाते उस समय तक अमरीका की JCPOA में वापसी संभव नहीं है। इसी बीच राष्ट्रसंघ के महासचिव के प्रवक्ता ने इस अंतर्राष्ट्रीय संगठन की ओर से JCPOA या परमाणु समझौते के संयुक्त आयोग की बैठक के समर्थन की घोषणा की है। स्टीफन दुजारिक ने मंगलवार को वियना में संवाददाता सम्मेलन में कहा है कि इस बारे में सार्थक वार्ता का हम समर्थन करते हैं। परमाणु समझौते के संयुक्त आयोग की बैठक के बारे में CNN ने बताया है कि इस बैठक में परमाणु समझौते की सुरक्षा के बारे में एक मत सब दिखाई देते हैं। ईरान ने भी वार्ता को सार्थक बताया है।
ईरान के मामलों में अमेरिका के विशेष दूत रॉबर्ट माली ने कहा है कि वाशिंगटन परमाणु समझौते में वापस आ जाने के बाद तेहरान के साथ लंबे समय का समझौता करना चाहता है। रॉबर्ट माली से जब पूछा गया कि परमाणु समझौते में वापस आ जाने के बाद अमेरिका क्या चाहेगा तो उन्होंने कहा कि वाशिंगटन तेहरान के साथ लंबे समय का समझौता करना चाहेगा। रॉबर्ट माली ने एक साक्षात्कार में एक बार फिर ईरान के मिसाइल कार्यक्रम और क्षेत्र में ईरान की भूमिका के बारे में वाशिंगटन के घिसे पिटे दावों को दोहराया और उसे अमेरिका की चिंता का कारण बताया। उन्होंने अपने साक्षात्कार के एक अन्य भाग में कहा कि ईरान में जून में राष्ट्रपति पद के लिए होने वाले चुनाव से पहले वाशिंगटन ये नहीं चाहता है कि तेहरान से किसी भी कीमत पर समझौता हो जाए।
अमेरिका के राष्ट्रपति जो बाइडेन ने कहा है कि कोरोना वायरस की महामारी के मामले में अमेरिका को करो या मरो जैसी स्थिति का सामना है। उन्होंने COVID-19 से संक्रमित होने वाले लोगों की संख्या में वृद्धि के बाद इस महामारी की चौथी लहर आरंभ होने की संभावना के प्रति चेतावनी दी। बाइडेन ने कहा कि अमेरिका में कोरोना के मुकाबले में अब भयानक स्थिति उत्पन्न हो गई है। जो बाइडेन ने कहा कि नया कोरोना पहले वाले कोरोना की तुलना में बहुत तेजी से फैल रहा है। उन्होंने अमरीकियों का आह्वान किया है कि वे सामाजिक दूरी का पूरा ध्यान रखें और मास्क पहने, क्योंकि देश COVID-19 के सभी बड़ी उम्र के लोगों को बचाने का प्रयास कर रहा है। उनका कहना था कि वायरस फैल रहा है क्योंकि बहुत से लोग हैं जो टीकाकरण की प्रक्रिया को देखकर ये सोच रहे हैं कि अब खतरा खत्म होने वाला है, जबकि अभी बहुत काम बाकी है और अभी हम इस वायरस से मौत और जिंदगी की लड़ाई लड़ रहे हैं।
ईरान के विदेश मंत्रालय के प्रवक्ता ने कहा है कि लाल सागर में ईरान के व्यापारिक जहाज के लिए जो घटना पेश आई उसकी वजह से कोई जानी नुकसान नहीं हुआ है और ये घटना कैसे पेश आई इस बारे में जांच पड़ताल की जा रही है। विदेश मंत्रालय के प्रवक्ता से जब ईरान के व्यापारिक जहाज पर हमला होने की खबर के संबंध में सवाल किया गया तो उन्होंने इसके जवाब में कहा कि ईरान के व्यापारिक जहाज का नाम सावीज है और मंगलवार को वो स्थानीय समय के अनुसार सुबह लगभग 6 बजे लाल सागर में जिबूती के तट के निकट था। एक विस्फोट हुआ जिससे उसे आंशिक क्षति पहुंची है और इस विस्फोट की वजह क्या थी उसकी जांच पड़ताल की जा रही है।
अमरीकी सैनिकों के लिए रसद ले जाने वाले कारवां पर दक्षिणी इराक में हमला हुआ है। इराकी सूत्रों के अनुसार बुधवार को इस देश के बाबिल प्रांत के अन्नैल क्षेत्र में उस कारवां पर हमला किया गया जो अमरीकी सैनिकों के लिए रसद का सामान लेकर जा रहा था। इराक के ही अन्य सूत्रों ने बताया है कि बाबिल प्रांत के अलहिल्ला और जबला नगरों में भी अमरीकी सैन्य कारवानों को हमले का निशाना बनाया गया। इन तीनों कारवानों पर हमले की जिम्मेदारी कासिम अल जब्बारी नामक गुट ने स्वीकार की है। पिछले कुछ महीनों के दौरान इराक में अमरीकी सैन्य कारवानों पर लगातार हमले हो रहे हैं। ये वे कारवां हैं जो इराक में मौजूद अमरीकी छावनियों में उपस्थित अमरीकी सैनिकों के लिए रसद का सामान ले जाते हैं।
फिलिस्तीन के जिहाद इस्लामी आंदोलन के महासचिव ने कहा है कि यमन पर जो हमला किया गया है वह अरब देश यमन के विभाजन के लिए किया गया। उन्होंने कहा कि इसराइली योजना के परिप्रेक्ष्य में अमेरिका ने इसकी भूमि प्रशस्त की। जियाद अन्नोखाला ने मंगलवार को यमन के अलमसीरा टीवी से वार्ता में कहा कि 6 वर्षों के दौरान नरसंहार किए गए और इस्लामी देश यमन पर हमला करके महिलाओं और बच्चों की हत्या की गई। उन्होंने कहा कि हमलावर गठबंधन के खिलाफ यमनी राष्ट्र के साहसिक प्रतिरोध को हम गौरव की दृष्टि से देख रहे हैं और हमलावर गठबंधन की वैधता समाप्त हो चुकी है। उन्होंने कहा कि यमनी राष्ट्र पर अरब देशों के उस गठबंधन ने हमला किया जो सऊदी अरब तक सीमित है और हम लगातार देख रहे हैं कि यमन के लोग फिलिस्तीनी राष्ट्र व जनता की आकांक्षाओं का समर्थन कर रहे हैं।
रूस के विदेश मंत्री ने अमरीकी नीतियों को क्षेत्रीय संकट का मुख्य कारण बताया है। सर्गेई लावरोफ ने बुधवार को इस्लामाबाद में पाकिस्तान के विदेश मंत्री के साथ संयुक्त संवाददाता सम्मेलन में भाग लिया। इस सम्मेलन में उन्होंने पश्चिमी एशिया के संबंध में वाशिंगटन की नीतियों की कड़ी आलोचना की। रूस के विदेश मंत्री ने कहा कि अमरीकी नीतियां क्षेत्र में अराजकता फैलाने पर आधारित हैं जिनका मॉस्को खुलकर विरोध करता है। रूस के विदेश मंत्री ने आगे कहा कि अमरीका ने मतभेद फैलाने वाली नीति अपनाई है जो क्षेत्र को अस्थिर कर रही है।
संयुक्त राष्ट्र संघ में सीरिया के स्थायी प्रतिनिधि ने संसार के देशों से मांग की है कि OPCW को अमेरिका और उसके घटकों के हथकंडे में परिवर्तित न होने दिया जाए। सीरिया की सरकारी समाचार एजेंसी साना के अनुसार बस्साम सब्बाग ने सुरक्षा परिषद की ऑनलाइन बैठक में कहा कि फ्रांस और पश्चिमी देशों की ओर से संयुक्त राष्ट्र संघ के रासायनिक हथियार निषेध संगठन की बैठक में पेश किए गए मसौदे में सीरिया के विरुद्ध कुछ देशों की शत्रुतापूर्ण नीयत की पुष्टि हुई। सबक ने बल दिया कि उनका देश कुछ देशों के उन प्रयासों की निंदा करता है जो सीरिया पर OPCW के नियमों के पालन न करने का झूठा आरोप लगाते हैं। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनीतिक चर्चा के दैनिक कार्यक्रम में। आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे फिलिस्तीन में लगातार जारी इसराइल के जघन्य अपराधों की और फिर बात करेंगे फ्रांस में बेकाबू होते कोरोना वायरस की और अंत में चलेंगे भारत, जहां राजधानी दिल्ली सहित पूरे भारत में कोरोना वायरस ने सरकारों और आम जनता को गहरी चिंता में डाल दिया है।
भारत में कोरोना वायरस की दूसरी लहर दिन ब दिन बढ़ती जा रही है।
तो सबसे पहले चलते हैं फिलिस्तीन और बात करते हैं एक बाप की कि जिसको उसके बेटों और पत्नी के सामने इसराइली सैनिकों ने गोलियों से भून डाला है। ज़ायोनी सैनिकों के इस जघन्य अपराध से पूरे फिलिस्तीन में गुस्से की लहर दौड़ गई है। इस संबंध में फिलिस्तीन से IRIB के संवाददाता खालिद सवार नायक रिपोर्ट पेश कर रहे हैं हमारे साथी कायम रिजवी की आवाज में।
फिलिस्तीन के मासूम बच्चे मोहम्मद ने उस समय अपने बाप को खो दिया जब उनकी उम्र 42 साल थी। ज़ायोनी शासन के क्रूर सैनिकों ने उसके पिता को शहीद कर दिया। یہ پریوار اپنی گاڑی پر سوار ہو کر بیت المقدس شہر کے بدو قصبے میں استھت اپنے گھر کی اور لوٹ رہا تھا۔ اسی بیچ اسرائیلی سینکوں نے ان پر حملہ کر کے محمد کے پتا کو شہید کر دیا۔ شہید کے 5 بیٹے ہیں۔ اس حملے میں شہید کی پتنی بری طرح سے گھائل ہو گئی ہیں۔ شہید اسامہ کے پتا نے نم آنکھوں کے ساتھ اپنے بیٹے کا انتم سنسکار کیا۔
میں پوری دنیا سے کہنا چاہتی ہوں کہ اس طرح کے جگنیہ اپرادھ کسی بھی دیش میں نہیں ہوتے ہوں گے۔ آخر اس شہید کا کیا گناہ تھا؟ وہ ڈاکٹر کے پاس گئے تھے، ان کو روکا، ان سے پوچھ تاچھ کی کہ تم کہاں سے آ رہے ہو، اور جب ان کی گاڑی کو روکا اور ان سے کہا کہ جاؤ تو وہ واپس لوٹنے لگے، لیکن تبھی ان پر گولیاں برسا دیں۔
اس جگنیہ اپرادھ کا ورودھ کرتے ہوئے ہزاروں کی سنکھیا میں فلسطینی اسامہ کی شو یاترا میں شامل ہوئے۔ انتم سنسکار میں شامل لوگوں نے اعلان کیا ہے کہ وہ اسامہ کے زائونی ہتھیاروں سے ضرور بدلہ لیں گے، اور دنیا بھر کے دیشوں سے مانگ کی ہے کہ وہ فلسطینیوں پر اتیاچار کرنے والے زائونی شاسن کے خلاف اٹھ کھڑے ہوں۔ یہ بھیانک اپرادھ ہے جس کو زائونی شاسن نے انجام دیا ہے، ایسا اویدھ شاسن جس نے ہماری زمینوں پر قبضہ کر رکھا ہے اور ہمارے بیٹوں کو شہید کر رہا ہے۔ ہمیں ان ہاتھوں کو کاٹ دینا چاہیے جنہوں نے اسامہ کو شہید کیا ہے، ایسا اپرادھ جو دن کے اجالے میں انجام دیا گیا۔
شہید اسامہ
حضرت الشہید الذي اختطفته رصاص،
زائونیوں کی گولیوں نے اسامہ کو شہید کر دیا۔ یہ ایسا کرتی ہے جس سے اسرائیل نے مانوتا ویرودھی اپنے اپرادھوں میں ایک اور اپرادھ کو بڑھا لیا ہے۔
خالد صبرنا خبر گزاری صدا وسیما فلسطین۔
اور اب چلتے ہیں فرانس۔ فرانس میں ایک بار پھر کورونا نے ایسی تباہی مچائی ہے کہ اسپتالوں میں بھی اب کووڈ-19 کے مریضوں کے لیے جگہ نہیں مل رہی ہے۔ وہیں اس دیش کے راشٹرپتی کے ایک غیر ذمہ دارانہ بیان نے فرانسیسی چکتسا کرمیوں کو آکروشت کر دیا ہے۔ اس بارے میں پیرس سے IRIB کے سمواددتا شہ سوار حسینی ادھک جانکاری دے رہے ہیں ہمارے ساتھی محمد مہندی کی آواز میں۔
L'hôpital est déjà saturé.
فرانس میں کورونا مہاماری کو لے کر لاگو کی گئی سیماؤں کے باوجود دن پرتی دن استھتی بدتر ہوتی جا رہی ہے۔ کورونا سے سنکرمت ہونے والوں اور اس طرح اسپتالوں میں بھرتی ہونے والوں کی لگاتار بڑھتی سنکھیا سے فرانس کے سبھی اسپتال ابل پڑے ہیں۔ وہیں اس میں کمی کی کوئی امید بھی دکھائی نہیں دے رہی ہے۔ اس بیچ فرانسیسی راشٹرپتی میکرون دوارا ایمرجنسی وارڈوں میں 5,000 سے اچانک 10,000 بیڈوں کے بڑھائے جانے کی غیر ذمہ دارانہ بات۔ سبھی سواستھ ادھیکاری اور چکتسا کرمی اس بات کا پریاس کریں 5,000 بیڈ کی کھمتا والے ایمرجنسی وارڈ 10,000 بیڈ تک پہنچ جائیں۔ میکرون کی یہ بات چکتسا کرمیوں کے بیچ ہنسی کا پاتر بنی۔ فرانس کے ڈاکٹروں اور میڈیکل اسٹاف نے کہا ہے کہ بیڈوں کو بڑھانے کا کیول ایک راستہ ہے کہ اسپتالوں کی دیواروں اور گلیاروں میں بیڈوں کو لگا دیا جائے۔ اس سمے فرانس کے سب سے زیادہ سنکرمت علاقوں میں وینٹیلیٹر مشینوں والے بیڈوں کی قیمت 130 سے 140% تک بڑھ گئی ہے۔
میکرون کی اور سے ملنے والے چھوٹ سب کو نہیں ملی ہے۔
فرانس میں کورونا سے سنکرمت ہونے والوں کی سنکھیا 1,00,000 لوگوں پر 500 ہو گئی ہے، جس کا ادھارن نومبر 2020 سے اب تک نہیں ملتا ہے۔ فرانسیسی سواستھ منترالے کے مطابق حالیہ دنوں میں فرانس میں کورونا سے سنکرمت ہونے والے 80 سے 90% لوگ برٹش کورونا سے سنکرمت ہوئے ہیں، جبکہ کچھ علاقوں میں یہ سنکھیا 100% پہنچ گئی ہے۔
اور اب رخ کرتے ہیں بھارت کا، اور بات کرتے ہیں اس دیش میں پھر سے بڑھتے کورونا کے معاملوں کی۔ بھارت میں لگاتار کورونا سنکرمتوں کی بڑھتی سنکھیا نے اس دیش کی راج سرکاروں اور کیندر سرکار کو چنتا میں ڈال دیا ہے۔ اس بارے میں اور ادھک جانکاری دے رہے ہیں راجدھانی دلی سے ہمارے سمباددتا شمشاد کاظمی.
بھارت میں کرونا وائرس کی دوسری لہر دن بدن بڑھتی جا رہی ہے اور دوسری بار دیش میں کرونا کے نئے معاملے ایک دن میں 1,00,000 کو پار کر گئے ہیں. سواستھ منترالے کے تازہ آنکڑوں کے انوسار پچھلے 24 گھنٹے میں کرونا کے 1,15,736 نئے معاملے درج کیے گئے ہیں اور اس بیماری میں ایک دن میں 630 لوگوں کی مرتیو ہوئی ہے. اس دوران 59,856 روگی کرونا مکت بھی ہوئے ہیں. کرونا کے ایکٹیو معاملوں میں بھارت اس سمے وشو کا 5واں دیش ہے جہاں 8,45,473 روگیوں کا اپچار ہو رہا ہے. بھارت میں کرونا سنکرمتوں کی کل سنکھیا اس سمے 1,28,01,785 ہے اور 1,17,92,135 لوگ اس مہاماری سے ٹھیک ہو چکے ہیں. اس گھاتک بیماری میں بھارت میں اب تک 1,66,177 لوگوں کی جانیں جا چکی ہیں. مہاراشٹر کرونا وائرس سے سب سے ادھک پربھاوت ہے جہاں پچھلے 24 گھنٹے میں کرونا کے 55,000 سے ادھک نئے معاملے سامنے آئے ہیں. مہاراشٹر کے بعد چھتیس گڑھ، کرناٹک، دلی، تامل ناڈو، آندھر پردیش اور اتر پردیش میں کرونا کے سب سے ادھک نئے معاملے سامنے آئے ہیں. راشٹریہ راجدھانی نئی دلی میں جہاں رات کا کرفیو لگا دیا گیا ہے پچھلے 24 گھنٹے میں کرونا وائرس کے 5,100 نئے معاملے درج کیے گئے ہیں. دلی کے سواستھ منتری ستیندر جین نے یہاں کی استھتی کے بارے میں کہا،
کل دلی میں 5100 پوزیٹیو کیسز تھے اور 1,03,453 ٹیسٹ کیے گئے. پوزیٹیویٹی تھی 4.93. دلی کے اندر لگ بھگ پوزیٹیو 5% یا اس سے تھوڑا زیادہ چل رہی ہے، اس کا آدھا پرسینٹ 1% اوپر نیچے ہوتی رہتی ہے. بٹ پیچھے 15-20 دن سے، یہ 3 ہفتے سے کافی کیسز بڑھے ہیں دلی کے اندر. ایک ٹائم پر ایسا تھا کہ 200 سے 300 سے نیچے آ گئے تھے، آج کل یہ 5,000+ پہنچ گئے ہیں. ہاسپٹلس کے اندر بھی دلی سرکار بیڈ بڑھا رہی ہے، پچھلے 3 دن کے اندر 2,000 سے زیادہ بیڈ بڑھ چکے ہیں اور آنے والے 2-3 دن کے اندر 2,000 سے 2,500 بیڈ اور بڑھ جائیں گے. میری آپ کے مادھیم سے پبلک سے نویدن ہے کہ کرونا کو دیکھیے گا 1 سال سے زیادہ ہو چکا ہے. سب کو پتا ہے کہ کرونا سے بچنے کا سب سے کارگر اپائے ہے کہ ہم ماسک ضرور لگائیں، جب بھی پبلک کے بیچ میں جائیں تو ماسک ضرور لگائیں، تھوڑا سوشل ڈسٹینسنگ کا پالن کریں اور جب بھی کچھ بھی ہاتھوں کو ٹچ کریں تو اس سے پہلے ہاتھوں کو دھوئیں.
بھارت میں کرونا جانچ اور ٹیکہ کرن کی پرکریا بھی جاری ہے اور لوگوں سے ٹیکہ کرن کے لیے آگے آنے کی اپیل کی جا رہی ہے. کئی راجیوں نے آنشک لاک ڈاؤن اور راتری کرفیو لگایا ہے. بھارت کی کیندر سرکار نے خبردار کیا ہے کہ اگلے 4 سپتاہ کافی نازک ہوں گے کیونکہ یہ مہاماری اس بار پچھلے ورش کی تلنا میں تیزی سے بڑھ رہی ہے. سرکار کا کہنا ہے کہ لوگوں میں اس بیماری کے پرتی لاپرواہی بڑھتی جا رہی ہے اور وہ کرونا کی روک تھام کے لیے سرکار کے دشا نردیش کا پوری طرح پالن نہیں کر رہے ہیں. کیندری سواستھ منتری ہرش وردھن نے کہا کہ لگتا ہے کہ لوگوں نے اس بیماری سے لڑنے کے لیے ماسک پہننے اور سماجک دوری اپنانے جیسے آوشک نردیشوں کو بھلا دیا ہے. شمشاد کاظمی، ریڈیو تہران، دلی.
دوستوں، اسی کے ساتھ راجنیتک چرچا کا دینک کاریکرم یہیں سماپت ہوتا ہے. یہ تہران ہے، اسلامی گڑتنتر، ایران کی آواز. دوستوں، ہماری آج کی سبھا کا انتیم کاریکرم ہوگا شوریہ گاتھا، لیکن اس سے پہلے پرستوت ہے کاریکرم آج کل.
آج کل
دوستو، آج کل میں آپ کا سواگت ہے. آج ہم افغانستان شانتی وارتا پرکریا चुनौतियां और क्षितिज के बारे में विशेष कार्यक्रम लेकर उपस्थित हैं। मरियम मेहरदादी और कायम रिजवी का सलाम स्वीकार कीजिए।
अफगान शांति वार्ता प्रक्रिया सितंबर 2020 से कतर की राजधानी दोहा में काबुल सरकार और तालिबान की वार्ताकार टीमों के बीच शुरू हुई थी। ये बातचीत फरवरी 2020 में दोहा में अमरीकी सरकार और तालिबान के बीच शांति समझौते पर दस्तखत के बाद शुरू हुई। इस संधि के तहत व्हाइट हाउस ने वचन दिया था कि वो 2020 के अंत तक अपनी सारी फोर्स को अफगानिस्तान से बाहर निकाल लेगा। पूर्व अमरीकी विदेश मंत्री माइक पोम्पियो ने समझौते की तारीफ की और तालिबान से कहा था कि वो अलकायदा तथा अन्य आतंकी संगठनों से अपने संबंध तोड़ ले और अपने वादों पर अमल करे। पोम्पियो का ये भी कहना था कि दाइश को शिकस्त देने के लिए तालिबान अपनी लड़ाई तेज करे।
This agreement will mean nothing, and today's good feelings will not last if we don't take concrete actions on commitments and promises that have been made. When it comes down to it, the future of Afghanistan is for Afghans to determine. The US-Taliban deal creates the conditions for Afghans to do just that. Here's our take on what steps by the Taliban will make this agreement a success. First, keep your promises to cut ties with Al-Qaeda and other terrorists. Keep up the fight to defeat ISIS.
Afghan Rashtrapati Ashraf Ghani ne bhi samjhote par tippani karte hue Taliban ke samne kuch maange rakhi thi.
Our agenda for discussion with the Taliban will be wider than their discussions with the United States. They should be ready to discuss their relationship with the state and non-state sponsors, a verifiable system for cutting off their ties with all transnational terrorist groups, their dependence and involvement with narcotics and other transnational criminal organizations positively.
तालिबान नेता और तालिबान शासन में पाकिस्तान में तालिबान के पूर्व राजदूत सलाम जरीफ ने डील के बारे में सकारात्मक टिप्पणी की थी।
This step was very important because this step will be taken inshallah properly, opening a door to intra-Afghan negotiation. And with the people of Afghanistan, they are waiting eagerly to the next step. I think this was hard. The positive will be taken. Then it's a step, and we'll go off, inshallah, without problem. The Taliban giving insurance to the people of Afghanistan that the next Afghanistan will be stable, and Afghanistan will be for all Afghan, including women, men, minority, majority, all of them. And we will work together to make Afghanistan stable, Afghanistan peaceful, Afghanistan, and to make more progress. The Taliban, which I understand, they are not interested in continuing fighting in Afghanistan. That the fighting in Afghanistan was imposed on Taliban. But anyway, today is very important.
डील के तहत तालिबान ने वचन दिया था कि अफगानिस्तान में हिंसा कम करने और विदेशी फोर्सेस पर हमले रोकने के साथ साथ अफगान सरकार के साथ शांति वार्ता के रास्ते पर आगे बढ़ेंगे। इस समझौते के तहत अमेरिका ने वादा किया था कि वो 135 दिन के भीतर अफगानिस्तान में अपने फौजियों की तादाद कम करके 8,600 तक ले आएगा और इसी रेशियो में घटक फोर्सेज के फौजी भी कम किए जाएंगे। इस समझौते के दूसरे भाग में साफ तौर पर कहा गया है कि अमेरिका और उसके घटक बाकी बचे 9.5 महीने में अपने बाकी बचे फौजियों को पूरी तरह बाहर निकालें।
तालिबान के सदस्यों के नाम को अमेरिका और सुरक्षा परिषद की ब्लैक लिस्ट से निकालना भी समझौते में अमेरिका की ओर से दिए गए वचन में शामिल है, लेकिन अभी तक इस वचन के पूरा होने के बारे में कोई आधिकारिक खबर सामने नहीं आई है। पाकिस्तान के टीकाकार मोहम्मद मंशा कोट इस समझौते पर کچھ اس طرح ٹپنی کرتے ہیں.
تو اس کی کرسپانڈنگ طالبان پر یہی ہے کہ وہ کسی بھی دہشت گردی کی کاروائی جو امریکیوں کے خلاف یا اس کی اتحادیوں کے خلاف اس میں حصہ نہیں لیں گی، یا اپنے جو بھی ان کے ساتھ جو ان کے قابو میں یا کنٹرول میں علاقے ہیں وہاں سے وہ کسی کو یہ کام کرنے نہیں دیں گے یا ان کو کوئی اڈا وغیرہ نہیں دیں گے. لیکن اصل جو الٹیمیٹ افغانستان کی شکل ہے سیاسی، وہ اس بین الافغان مذاکرات میں طے ہوگی. اور سب سے ایک اور بڑی اہم بات یہ ہے کہ آخری جو نقطہ ہے وہ یہ ہے کہ میں اس کو ایگزیکٹ پڑھنے کی کوشش کرتا ہوں کہ دا یونائٹڈ اسٹیٹس ول سیک اکنامک کوآپریشن فار ریکنسٹرکشن ود دا نیو پوسٹ سیٹلمنٹ افغان اسلامک گورنمنٹ ایز ڈیٹرمنڈ بائی دا انٹرا افغان ڈائیلاگ اینڈ نیگوشیشنز اینڈ ول ناٹ انٹروین ان اٹس انٹرنل افیئرس. یعنی جو امریکی ہیں وہ جو نئی افغان اسلامک حکومت بنے گی اس کے ساتھ معاشی تعاون کریں گے، مطلب یہ کہ جو وہاں پر تعمیر نو ہوگی ملک کی اس میں امریکی مدد کریں گے، مطلب یہ کہ پیسے دیں گے یا قرضہ دیں گے یا جو بھی صورت اس وقت ہوگی، لیکن اس کے ساتھ یہ ہے کہ اندرونی معاملات میں مداخلت بھی نہیں کریں گے. اب اس کا مطلب یہ ہے کہ جو بھی آئندہ حکومت بنے گی یہ تو بات طے ہے کہ اس کا طالبان بہرحال حصہ ہوں گے یا وہ حکومت وہ ساری ان کی ہوگی، تو جو بھی صورت بنے گی اس کے یعنی امریکہ کے ساتھ یہ ہے کہ باقاعدہ یہ لکھا ہوا ہے کہ وہ فرینڈلی، یعنی اس کو ٹرم اگر استعمال کی جائے تو فرینڈلی، یعنی اس طرح کی ایک واپس میں کنفرنٹیشن نہیں ہوگی بلکہ دوستانہ تعلقات ہوں گے اور معاشی تعاون ہوگا. تو دیکھیں بالآخر 18-20 سال کے جنگ و جدل کے بعد یہی بات ہوئی ہے.
امریکہ نے اس سمجھوتے میں کیے گئے اپنے کسی بھی وعدے کو اہمیت نہیں دی، جس کی وجہ سے طالبان نے قطر میں افغان پکشوں کے بیچ وارتا پرکریا میں رکاوٹ پیدا کی اور کہا کہ اس وقت تک اس وارتا پرکریا کو کامیاب نہیں ہونے دیں گے جب تک امریکہ شانتی سمجھوتے کے تحت اپنے وچن کو پورا نہیں کرتا. طالبان کی اور سے حملے شروع ہو گئے.
افغانستان کے اپراشٹرپتی امر اللہ صالح کا کہنا ہے کہ طالبان کی ہسٹری رہی ہے کہ وہ سمجھوتے کرتے ہیں اور پھر اس کا کھل کر الگھن کرتے ہیں. ان کا کہنا تھا کہ طالبان نے شانتی سمجھوتا تو کر لیا لیکن وہ سمجھوتے کا پالن نہیں کر رہے ہیں. انٹیلیجنس ایجنسیاں اچھی طرح جانتی ہیں کہ طالبان سمجھوتے کا پالن کرنے والے نہیں ہیں.
No one in the United States can come up and solidly say that the Taliban are no longer a terrorist group and they are not harboring other terror groups. All I am saying is our international partners need to listen to their intelligence services, need to listen to the think tank communities, to the strategist community of their own countries. As far as we on the ground see, the Taliban have not changed. They have not honored any of their commitments made on February 29, 2020.
یہ بندو بھی دھیان یوگیہ ہے کہ جہاں ایک اور طالبان نے افغان سرکار کے ساتھ بات چیت میں پرگتی کو امریکہ کے اپنے وچن پر عمل کرنے سے سشرط کیا ہے، وہیں اس نے افغان پکشوں کے بیچ وارتا میں اپنی ایک پکشی مانگوں پر اڑ کر اور سامنے والے پکش کی مانگوں کو نظر انداز کر کے افغانستان میں شانتی قائم کرنے کی کوششوں کو بند گلی میں پہنچا دیا ہے.
افغان جنتا اور سرکار کو امید تھی کہ امریکہ اور طالبان کے بیچ سمجھوتے سے افغانستان میں ہنسا کم ہوگی اور استھائی شانتی کا راستہ صاف ہوگا، لیکن ادھر کچھ مہینوں سے افغانستان کے وبھن علاقوں میں طالبان کے حملے بڑھتے ہی جا رہے ہیں. طالبان افغانستان میں جھڑپوں میں تیزی لا کر اپنے ساتھ ہوئے سمجھوتوں پر عمل کے لیے امریکہ کو مجبور کرنے کی کوشش میں ہے.
طالبان کو دوپکشی شانتی سمجھوتے نے امریکہ کی وعدہ خلاف کا سامنا ہے، اسی وجہ سے اس نے افغان پکشوں کے بیچ بات چیت کو ہائی جیک کر کے دیش میں شانتی قائم ہونے کی امید کو نا امیدی میں بدل دیا ہے. خاص طور پر طالبان کی افغانستان میں اسلامی ویوستھا قائم کرنے اور دیش کے سنویدھان کو بدلنے کی مانگ کے امریکہ کی اور سے ویرودھ کی وجہ سے اس دیش میں راشٹریہ اپلبدھیوں کے برباد ہونے کی اور سے چنتا بڑھ گئی ہے۔ انہی حالات کی وجہ سے قطر میں افغان پکشوں کے بیچ بات چیت کے پہلے دور کا کوئی نتیجہ نہیں نکلا اور افغان سرکار کی وارتا کار ٹیم ادھک وچار ومرش کے لیے کابل لوٹ آئی۔
اس بات کی آشا تھی کہ قطر میں افغان پکشوں کے بیچ بات چیت کے دوسرے دور میں وارتا کے بندو میں بدلاؤ سے وارتا میں پرگتی ہوگی، لیکن ایسا ہوا نہیں۔ طالبان نے اپنی پچھلی مانگ پر آگرہ سے اس بات چیت کا کوئی نتیجہ نہیں نکلا۔ طالبان اور افغان سرکار کی وارتا کار ٹیم پہلے اور دوسرے دور کی وارتا کے ناکام ہونے کے بعد ادھر کچھ مہینوں سے شیتر کے کچھ دیشوں کے ساتھ وچار ومرش کر رہی ہے۔ افغان سرکار دیش میں سنگھرش ویرام چاہتی ہے تاکہ افغان پکشوں کے بیچ وارتا پرکریا کے پرتی بھروسہ پیدا ہو، لیکن طالبان نے اس پیشکش کا کڑائی کے ساتھ ویرودھ کیا ہے۔ طالبان کے پولیت بیورو کے ادھیکاری نے کہا ہے کہ جب تک افغانستان میں ودیشی سینک موجود ہیں وہ اپنے ہتھیار نہیں رکھیں گے۔
ماسکو جانے والے طالبان کے پرتینیدھی منڈل کے پرمکھ شیر محمد عباس استانکزئی نے یہ دعویٰ کرتے ہوئے کہ افغان سرکار شانتی قائم ہونے کے راستے میں رکاوٹ ہے، اس دیش میں جنگ کے ختم ہونے کے لیے ودیشی فوج کے پوری طرح باہر نکلنے کی شرط رکھی۔ استانکزئی کا بیان افغان سرکار کے استھائی سنگھرش ویرام کے نویدن کو صاف طور پر نکاراتمک جواب ہے، جس سے اس بات چیت کا شتیج اس وقت تک صاف نہیں ہوگا جب تک طالبان کے ساتھ امریکہ کا شانتی سمجھوتا لاگو نہیں ہو جاتا، جس کی مکھیہ شرط افغانستان سے ودیشی فوجیوں کا پوری طرح باہر نکلنا ہے۔
افغان سرکار دیش میں طالبان کی اور سے جاری ہنسا اور طالبان کے ساتھ شانتی سمجھوتے میں امریکی وعدوں کے پورا ہونے کے وشے کو افغان پکشوں کے بیچ شانتی وارتا سے جوڑنے کو افغانستان میں جنگ اور ہنسا کو ختم کرنے کے ارادے سے ورودھابھاس مانتی ہے۔ اس کا ماننا ہے کہ ایسے ویوہار سے افغانستان میں شانتی قائم کرنے کی دشا میں جو موقع ملا ہے وہ ہاتھ سے نکل جائے گا۔ تو دوستو، اسی کے ساتھ کاریکرم یہیں پر سماپت ہوتا ہے۔ آپ سے انومتی چاہتے ہیں۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ شوریہ گاتھا۔
دوستو، کاریکرم شوریہ گاتھا کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہے مریم مہردادی اور قائم رضوی کا سلام سویکار کیجیے۔ کاریکرم کی اس کڑی میں بسرا شہر کے پورب میں ست شلمچہ علاقے میں عراقی دو تہائی سینا سے ایرانی جوانوں کی بھیشن لڑائی کے بارے میں آپ کو بتائیں گے۔
मित्रों, जैसा कि आप जानते हैं कि हम प्रोग्राम शौर्य गाथा में 1980 के दशक में ईरान पर इराक के बासी सद्दाम शासन के हमले के मुकाबले में ईरानी राष्ट्र की पवित्र प्रतिरक्षा और इस दौरान ईरानी राष्ट्र के वीर सपूतों के शौर्य के बारे में बता रहे हैं। पिछले प्रोग्राम में हमने करबला 5 ऑपरेशन के बारे में आपको बताया था। ये ऑपरेशन इस्लामी गणतंत्र ईरान के खिलाफ थोपी गई 8 साल की जंग के निर्णायक मोड़ों में से एक था।
IRGC के तत्कालीन कमांडर मोहसिन रिजाई करबला 5 सैन्य ऑपरेशन शुरू करने का हुक्म देते हुए,
दुश्मन की फ्रंट लाइन और मोर्चेबंदी को तोड़ने तथा पूर्वी बसरा की ओर बढ़ने से फाओ की फतेह के बाद इराक की सैन्य क्षमता पर सवाल उठने लगे थे। जैसा कि पेरिस से प्रकाशित अखबार ऑब्जर्वर ने पश्चिमी टीकाकारों के हवाले से लिखा था कि जंग की शुरुआत से अब तक पहली बार पश्चिमी पर्यवेक्षकों व माहिरों को इराक की रक्षा क्षमताओं के बारे में संदेह पैदा हुआ है। साप्ताहिक मैगजीन एक्सप्रेस ने सद्दाम के पतन की संभावना के मद्देनजर पश्चिमी एशिया मामलों के ब्रिटिश टीकाकार के हवाले से लिखा था कि अगर ईरानी बसरा के करीब हो गए तो बगदाद में मानसिक पतन की संभावनाओं को नकारा नहीं जा सकता।
इस्लामिक क्रांति के वरिष्ठ नेता के सलाहकार व IRGC के प्रमुख जनरल यह्या रहीम सफवी का मानना है, करबला 5 सैन्य ऑपरेशन की वजह से अमेरिका, जो ईरान के खिलाफ 8 साल की जंग में इराक का मुख्य समर्थक रहा था, शक में पड़ गया कि कहीं इस प्रक्रिया के जारी रहने से इराक बिखर ना जाए, इसलिए वो इस देश की मदद के लिए फारस की खाड़ी में ईरान के खिलाफ जंग में कूद पड़ा। सद्दाम शासन के समर्थन में अमेरिका ने जो कदम उठाए वे ईरान के मुसाफिर हवाई जहाज को मार गिराना, तेल के प्लेटफार्म को निशाना बनाना और खार्क द्वीप में ईरान के कच्चे तेल के टर्मिनल पर बमबारी थी।
जनरल यह्या रहीम सफवी ने आगे बताया कि इस ऑपरेशन के होने से अमेरिका, पूर्व सोवियत संघ, फ्रांस और जर्मनी हैरत में पड़ गए थे, क्योंकि उनकी कल्पना में ये बात नहीं आ रही थी कि फरवरी 1986 में फाओ पर फतह के एक साल बाद ईरानी सेना एक और बड़ा ऑपरेशन करेगी। करबला 5 ऑपरेशन के बारे में एक इराकी कैदी ने इन शब्दों में अपने विचार पेश किए, ईरानी फोर्सेस की ओर से भनक न लगने वाली कार्रवाई और सैनिकों की हरकत बहुत तेज थी। इराकी सेना में ज्यादातर मौतें ईरानी सेना की ओर से की गई सटीक भीषण फायरिंग से हुई थी। इराकी कमांडर सिर्फ ईरानी जवानों की हरकत को रोकने के बारे में ही सोचते रहे।
करबला 5 ऑपरेशन से पहले इराकी सेना के करीब 8 ब्रिगेड इस क्षेत्र में हमले के लिए तैनात थीं। बासी सेना की 11वीं डिवीजन भी शलमचे की रक्षा पर तैनात थी। इसी तरह लेफ्टिनेंट जनरल ताले खलील अद्दूरी की कमान में 3री कोर भी इस इलाके की रक्षा पर तैनात थी, जिसकी 7वीं कोर मदद कर रही थी। ऑपरेशन की शुरुआत में बासी सेना की 86 ब्रिगेड इस इलाके में दाखिल हुई, जिनमें 62 पैदल ब्रिगेड, 11 बख्तरबंद ब्रिगेड, 8 मैकेनाइज ब्रिगेड और 5 विशेष ब्रिगेड थी, जो पूरे ऑपरेशन के दौरान इलाके में मौजूद थीं।
IRGC ने 16 डिवीजन और 8 ब्रिगेड तथा 240 बटालियनों को इस ऑपरेशन में शामिल किया था। इराक की सेना ने करबला 5 ऑपरेशन शुरू होने से पहले पंचकोणीय इलाके सहित कुछ क्षेत्रों में 50% अलर्ट का ऐलान किया था। इराकी सेना करबला 4 ऑपरेशन की नाकामी के 12 दिन गुजरने और शलमचे एक्सिस पर मजबूत किले मंदी के मद्देनजर इस इलाके में किसी नए ऑपरेशन को नामुमकिन समझ रही थी, इसीलिए इराक की बासी सेना को करबला 5 ऑपरेशन की भनक नहीं लग पाई। آپریشن کے دوران باسی سینا کے کچھ فوجیوں کے قیدی بننے سے پتا چلا کہ باسی سینا کے کچھ کمانڈر اس آپریشن کے شروع ہونے کے کچھ دن پہلے چھٹی پر چلے گئے تھے اور کچھ دوسرے آپریشن کی رات سمبندھت چھاونی نہیں پہنچ پائے۔ کچھ بٹالینوں کے کمانڈروں کو کپڑا پہننے کی بھی فرصت نہیں مل پائی، وہ سادے کپڑے میں گرفتار کر لیے گئے۔ گرفتار ہوئے عراقی فوجیوں نے کہا تھا، ہم گھر میں تھے، ہمیں خبر دی گئی تھی کہ بصرہ پر خطرہ منڈرا رہا ہے، ہمیں نردیش دیا گیا تھا کہ فوراً آپریشن کے علاقے میں پہنچے، اس لیے ہمیں تیار ہونے کی بھی فرصت نہیں ملی۔
آپریشن کے ساتویں دن باسی دشمن کی اور سے بھیشن شیلنگ شروع ہوئی۔ یہ شیلنگ لگاتار 20 دن چلتی رہی۔ شاید ہی شلمچے اور لڑائی کے میدان میں کوئی ایسی جگہ رہی ہو جہاں باسی سینا کے توپ کے گولے یا اور دوسری طرح کی فائرنگ کے نشان نہ ہوں۔ البتہ ایران کی IRGC نے بھی اسی آپریشن میں سب سے بھیشن شیلنگ کی تھی۔ اس آپریشن میں توپ خانے کی جنگ پوتر پرتیرکشا کی دوسری لڑائیوں کی تلنا میں زیادہ بھیشن تھی۔
کربلا پانچ آپریشن میں صدام شاسن نے پوری طاقت سے شیلنگ کی۔ باسی سینا کی ریزرو اکائیاں آپریشن کے علاقے کے بہت قریب تھیں، اس لیے وہ بڑے پیمانے پر شفٹنگ کے بغیر بھیشن شیلنگ و فائرنگ کرتی رہیں۔ شیلنگ کے دوران عراقی سینا کی 180 بریگیڈ میں سے 110 بریگیڈ آپریشن کے میدان میں موجود تھیں۔ اس آپریشن کے دوران عراقی سینا کی 110 اکائیوں و بریگیڈ کے فوجی گرفتار کر لیے گئے، اسی لیے یہ کہا جا سکتا ہے کہ پورے پرتیرکشا کے دور میں IRGC کے 90 سینیہ آپریشنوں میں سب سے گھمسان و بڑے پیمانے کی لڑائی کربلا پانچ آپریشن کے دوران ہوئی۔ باسی سینا اتنی اندھا دھند فائرنگ کر رہی تھی کہ کوئی چیز زمین پر صحیح سلامت حالت میں نہیں بچی تھی۔ فائر ہوئے گولوں کی گیس جنگ کے مورچے پر اتنی ادھک پھیلی ہوئی تھی کہ ایرانی ویروں کے لیے سانس لینا بھی مشکل ہو رہا تھا۔
کربلا پانچ آپریشن میں عراقی سینا کی تیسری کور کے کمانڈر کو ہار کی وجہ سے پد سے ہٹنا پڑا۔ 20 دن تک لگاتار شیلنگ کے بعد بھی دشمن شیتر کو ایرانی ویروں سے خالی نہیں کر پایا اور یہ علاقہ کڑے پرتیرودھ کے نتیجے میں اسلامی ویروں کے ہاتھ میں باقی رہا اور وہاں پھر سے سکون کا ماحول آ گیا۔
کربلا پانچ آپریشن میں سار اللہ 41 ڈویژن کے کمانڈر شہید قاسم سلیمانی 20 دن تک پرتیرودھ کرتے ہیں اور IRGC فورس کے چیف کمانڈر محسن رضائی سے وائرلیس سے بات کرتے ہیں۔
السلام علیکم۔
قاسم سلیمانی سلام علیکم کہنے اور جواب سننے کے بعد کہتے ہیں، بھائی محسن، اب فتح ملنے والی ہے، دوسری اکائیوں کے ساتھ ہی آ جائیں تو ہم بہت تیزی سے ام الرصاص پہنچ سکتے ہیں۔
برادر محسن، الان فتح مبین، الان باید برادر بیان با ام الرصاص، الان میتونیم سری برسیم۔
محسن رضائی کہتے ہیں، شابش شابش، ہم بھی یہی کرنے کی کوشش کر رہے ہیں۔
علاقے میں 2 ہفتے کے سکون کے بعد اسلامی ویروں نے کربلا 8 کے نام سے ایک اور آپریشن کیا۔ اسلامی ویر اس آپریشن میں بختر بند فورس کی مدد سے اس علاقے میں 2 کلومیٹر اور آگے بڑھنے میں کامیاب ہوئے۔
کربلا 5 سین آپریشن کے وقت اپنا پریچے کرواتے ہوئے قاسم سلیمانی، قاسم سلیمانی 30 سال بعد 1987 فروری میں کربلا 5 سین آپریشن کے بارے میں کہتے ہیں،
سر
شاید ہماری اور ہمارے ان ساتھیوں کی زندگی کے سب سے کٹھن دن وہی تھے جو گزر گئے۔
یہ پہلی بار تھا جب IRGC نے دشمن پر ایک حملے کے لیے اپنی بختر بند فورس کو استعمال کیا تھا۔ پوروی بصرہ میں لڑنا صدام کے لیے بہت اہم تھا۔ ایرانی فورسز نے بھی دشمن کی شیلنگ کا مقابلہ کر کے خود کو بصرہ کے قریب کرنے کا سنکلپ کر لیا تھا، اس لیے دونوں پکشوں نے اپنی کامیابی کے لیے سینی نظر سے ساری طاقت جھونک دی تھی۔
तत्कालीन इराकी रक्षा मंत्री अदनान खैरुल्ला ने शेलिंग के वक्त टीवी पर इंटरव्यू में कहा था, ईरान के मोर्चों पर 2000 तोपों से भारी शेलिंग हो रही है, लेकिन अभी भी इलाके पर ईरानियों का नियंत्रण है। इस ऑपरेशन में करीब 20 लाख तोप के गोलों की शेलिंग हुई और जंग के 8 वर्षों के दौरान इतनी भीषण शेलिंग नहीं हुई थी। इतनी भीषण शेलिंग के बावजूद जब इराकी बासी सेना ईरानी वीर जवानों को पीछे नहीं ढकेल सकी तो उसने बड़े पैमाने पर केमिकल हथियारों का इस्तेमाल शुरू किया। इराकी सेना ने कई तरह की मस्टर्ड गैस के साथ साथ अपने केमिकल हथियारों के कंपाउंड में साइनाइड गैस जैसी खतरनाक गैस मिलाता था। जैसे ही इन हथियारों से हमला होता था, जो भी इस खतरनाक हमलों के निशाने पर आते थे फौरन शहीद हो जाते थे।
ईरानी और इराकी सेना की फ्रंट लाइन के एक दूसरे के करीब होने की वजह से जंग की अग्रिम पंक्ति पर इस तरह के हथियारों का इस्तेमाल लगभग नामुमकिन था, क्योंकि ऐसा होने पर इराकी फौजियों को भी नुकसान पहुंचता। इस वजह से बासी दुश्मन ने इन हथियारों को वहां इस्तेमाल किया जहां ईरानी फोर्सेस की रिजर्व इकाइयां मौजूद थीं। करबला 5 ऑपरेशन में ईरानी फोर्सेस के मारे गए ज्यादातर वीर जवान केमिकल हथियारों से मारे गए थे। करबला 5 सैन्य ऑपरेशन की वजह से शलमचे क्षेत्र में बासी दुश्मन की रक्षा पंक्ति, जिसे वो हीम बारलो की रक्षा पंक्ति कहते थे और उसमें नाना प्रकार की किलेबंदी कर रखी गई थी जो इस्लामी वीरों की विशेष टैक्टिक से टूट गई और ईरानी फोर्सेस बासी सेना की इकाइयों के पीछे पहुंच गई। तो मित्रों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, अभी आपने कार्यक्रम सुना शौर्य गाथा। ये कार्यक्रम आपको कैसा लगा, इस बारे में आप अपने विचार हमें लिख सकते हैं। हमारा ईमेल आईडी है hindi@wsiribir। हमारी वेबसाइट है partstoday.com/hi। इसी के साथ अब हम आपसे अनुमति चाहते हैं। खुदा हाफिज़।